नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भएका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै, आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजेर पुनः प्रसारण शनिबार र मङ्गलबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा सी विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
कामी बिना मूर्ति मन्दिर कहाँ बन्छन् र भगवानले मलाई नछो कहिले बन्छन् र
यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रमको दोस्रो स्तम्भ परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर जिल्ला समन्वय समिति बागलुङको सदस्य रूपा विकासँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानीतर्फ। रूपाजी, तपाईँलाई कार्यक्रम परिवर्तन संवादमा स्वागत छ।
धन्यवाद।
वर्तमान अवस्थामा दलित समुदायको समग्र सामाजिक अवस्था कस्तो छ?
गलकोट एफएमले आयोजना गरेको जुन परिवर्तनका आवाज कार्यक्रममा मलाई पनि एउटा सहभागी भएर समग्र दलित समुदायका अवस्था र विशेषता सँगसँगैको अहिलेको परिवेशको बारेमा केही आफ्ना भनाइहरू राख्ने एउटा अवसर जुटाइदिनु भएको छ। यस सन्दर्भमा वर्तमान अवस्थामा दलित समुदायका समग्र सामाजिक अवस्था भन्दै गर्दा समाज परिवर्तनशील रूपमा अगाडि बढिरहेको छ। 21-22 शताब्दीमा पुगिरहेका छौँ र जुन पहिलेदेखि नै हाम्रो समाजमा जडो गाडेको यो जातीय विभेदको कुराहरू छ, त्यसले चाहिँ पहिलाको समयभन्दा केही रूपमा परिवर्तन भए पनि विभिन्न कालखण्डमा भएका घटना परिघटनाहरूलाई हेर्दै गर्दा अहिलेको समयमा केही परिवर्तन भए पनि जहाँसम्म जतिसम्म हुनुपर्ने हो त्यतिसम्म चाहिँ नपुगिरहेको अवस्था मैले बुझेको छु।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनु भएको छ?
धन्यवाद। जुन जातीय विभेदको कुराहरू गर्दै गर्दा जुन समयदेखि एउटा ब्राह्मणवादको सुरुवात सँगसँगै एउटा मानव जातिलाई विभिन्न जात र विभिन्न वर्गमा विभाजन गरियो र एउटा दलित र गैर दलितको नाममा प्रचलित बनाउँदै र त्यसलाई स्थापित गर्दै अगाडि बढियो र विभिन्न कालखण्डमा गैर दलितबाट दलितलाई जुन खालको व्यवहार भयो र त्यो व्यवहारलाई अहिले केही समय पछि विभिन्न आन्दोलन जनयुद्ध र सङ्घर्ष सँगसँगै केही रूपमा परिवर्तन भए पनि अझैसम्म पनि जुन खालको परिवर्तन हुनुपर्ने हो त्यो अवस्था चाहिँ अहिले भएको छैन र पहिले जुन देखावटी रूपमा हुने जुन खालको विभेदहरू थियो अहिले चाहिँ त्यसलाई केही परिमार्जन गर्दै आधुनिकीकरण हुँदै गइरहेको अवस्थामा यो विभेदका कुराहरू पनि आधुनिकीकरण गर्दै लगिरहेको जस्तो मलाई महसुस लाग्छ।
दलित समुदायभित्र पनि विभिन्न किसिमका विभेदहरू भएका गतिविधिहरू आइरहन्छन्, वास्तविकता के छ?
धन्यवाद। जुन हजुरले प्रश्न गर्नुभयो दलित समुदायभित्रै विभिन्न खालका विभेदहरू छन् भन्नुभयो, त्यो यथार्थ पनि हो। हाम्रो समाज अझै पनि जुन खालको पहिला एक खालको कन्सेप्ट हाम्रो दिमागमा छिरियो, जुन खालको विभेदको एउटा त्यो खालको जरा गर्यो, त्यो जरा अहिले पनि उखल्न एकदमै गाह्रो छ। जसरी यो वर्ग र यो जातलाई विभाजन गर्ने बेलामा बाहुन सँगसँगै गैर दलित र दलितहरूमा पनि एउटा दलितभित्र पनि विभिन्न नाममा विभिन्न जातमा वर्गीकरण गरियो र त्यो पहिलाको जुन खालको कन्सेप्ट छिर्यो र जुन खालको त्यो धारणा भयो त्यो चाहिँ हाम्रो दलित समुदायभित्र पनि त्यो खालको जरा गाडिरहेको अवस्थामा हामी भित्र पनि अझै पनि विभिन्न जातहरू छौँ, जस्तै विश्वकर्मा, त्यसैभित्र पनि परियार, त्यसैभित्र पनि हामी नेपाली भन्दा सार्की जातहरू छौँ। त्यो भित्र हामीमा कस्तो छ भने जसरी अब बाहुन छेत्री भन्दा मगर सानो भने जस्तै हाम्रो पनि विश्वकर्मा भन्दा नेपाली सानो, नेपाली भन्दा परियार सानो, परियार भन्दा अझै गन्धर्व जातिहरू सानो भन्ने खालको छ र त्यो विभेदले चाहिँ हाम्रो समुदायमा पनि अझै पनि त्यसले हामी भित्रै विवाद सिर्जना गरेर हामी जसरी हामी भित्र एकरूपता भएर एकबद्धता भएर गैर दलितसँग हाम्रा समस्याहरू सँगसँगै हाम्रो अधिकारको लागि लड्नु पर्ने हो, त्यो अवस्था सिर्जना गर्न चाहिँ त्यसले केही न केही बाधकको रूपमा बनिरहेको छ र हामी हाम्रो दलितहरू सबै एकजुट भएर एकबद्धता भएर अगाडि बढ्नको लागि पनि यसले केही न केही समस्या चाहिँ लिएको छ।
आधुनिक विभेद भन्नाले कस्तो खालको विभेद हो?
जस्तै आधुनिक प्रकारको विभेद भन्नाले पहिला सिधै एउटा दलित र गैर दलितको घरमा जाँदाखेरि जसरी सिधै पहिला जुन खालको घरभित्र पस्ने कुरामा होस्, खाने कुरामा होस्, सिधै बाहिर बस्ने बाहिर खाने यो घरभित्र नपसै हाम्रो यस्तो हुन्छ पस्न पाउँदैन भन्ने खालको थियो भने अहिले चाहिँ विभिन्न बाहनामा भनौ न एउटा गैर दलितले हाम्रो दलितहरूको घरमा खाने बेलामा नि कस्तो हुन्छ भने होइन ठिकै छ मलाई खाने मन छैन, होइन एउटा बाहना, जस्तै हामी गैर दलितको घरमा गएर त्यहाँ बस्दै खाँदै गर्दा पनि के हुन्छ भने त्यो बस्ने गर्दा त्यो घरको फ्यामिलीसँग कस्तो हुन्छ भने बाहिरै बसेर होइन ल यहीँ बसेर खाऊँ न त भन्ने त्यो घरको व्यक्तिले पनि लिएर बाहिर त्यो भन्नुको अर्थ हामीलाई भित्र लैजान उनीहरूलाई त्यो समर्थन छैन नि त, त्यो भएर उनीहरूले चाहिँ त्यसलाई बाहना परिवर्तन गरेर बाहिर लिएर सँगै खानेदेखि लिएर के हुन्छ भने अहिले पराय के सुन्छु भने मैले हामीमा त त्यस्तो छैन के रे तर हाम्रो बा आमाले स्वीकार्नुहुन्न, बिस्तारै बिस्तारै हाम्रो पिँढीमा चाहिँ परिवर्तन हुँदै जान्छ त्यो खालको छ के, त्यो कन्सेप्टले गर्दा मैले यसलाई चाहिँ यो विभेदको कुरालाई आधुनिकीकरण भएको जस्तो लाग्छ।
दलित समुदायभित्र पनि असमानताको विभेद अन्त्य हुन नसक्नुको कारण के हो?
हामी जुन खालको पहिल्यैदेखि हाम्रो दिमागमा एउटा जरा गाडेर बस्यो त्यो विभेदको जरा, जसरी पहिलेको समयमा अहिलेभन्दा धेरै शताब्दी पहिला जुन खालको यो समाजलाई व्यक्तिहरूलाई एउटा वर्गीकरण गरियो त्यति बेला पनि हाम्रो दलितभित्र पनि विभिन्न जातहरूमा विभाजन गरियो र त्यति बेला के सन्देश दियो भने फलानु भन्दा फलानु जात माथि हो होइन, त्यो अवस्थामा चाहिँ फलानु व्यक्तिलाई तिमीहरूको घरभित्र पस्न दिनु हुँदैन यस्तो हुन्छ, विभिन्न धार्मिक या सांस्कृतिक एउटा हुन्छ नि मूल्य मान्यताको आधारमा त्यो खालको बनाएर सबै दलितहरूको मस्तिष्कमा नि त्यही छिर्यो, त्यो कारणले अहिले पनि त्यो खालको जरा हामीमा दलित वर्गभरि सबै एकै हो भन्दा भन्दै पनि त्यो खालको जराले चाहिँ हामीलाई कतै कतै अझै पनि जरा गाडिरहेको छ र त्यो चाहिँ निकाल्नको लागि गाह्रो भएको अवस्थाले गर्दा नै अझै हाम्रो दलित समुदायभित्र पनि त्यो खालको विभेद छ।
दलित समुदायको उत्थानको लागि जिल्ला समन्वय समिति बागलुङले कस्ता खालका कार्यक्रमलाई जोड दिएको छ?
बागलुङ जिल्ला समन्वय समितिले विशेष गरी अनुगमन, निरीक्षण र त्यसलाई विभिन्न पालिका, गाउँपालिका, नगरपालिकाहरूको र प्रदेशसँग एउटा कोर्डिनेसन गरेर समग्र बागलुङ जिल्लाका सामाजिक, भौतिकदेखि लिएर वातावरणीय सबै विषयलाई चाहिँ एक रूपले अगाडि बढाउँदै विकासलाई सहजीकरण गर्दै र समतामूलक समाज निर्माण गर्नको लागि त्यो खालको वातावरण सिर्जना गर्नको लागि हरेक गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायत हाम्रा प्रदेशका सांसद र केन्द्रीय सांसदहरू सँगसँगै वर्षमा कम्तीमा दुईवटा कार्यक्रम चाहिँ समग्र रूपमा जम्मा गरेर र समग्र बागलुङ जिल्लाको विकासको लागि सामाजिक विकास के हो, भौतिक विकास के हो र विभिन्न विभिन्न जुन खालको पाठक हुन्छ त्यो विकासको लागि के आवश्यकता छ, सम्भावना के छ र के गर्नुपर्छ भन्ने कुरालाई चाहिँ मध्यनजर गर्दै त्यो खालको कार्यक्रमहरू आयोजना गरिरहेको हुन्छ र नगरमा पनि त्यसको लागि के कति व्यवस्थापन छ भनेर अनुगमन समन्वयको कामहरू चाहिँ गरिरहेको हुन्छ।
दलित समुदायको उत्थानको लागि विभिन्न संस्था सरकारले गरेका कार्यक्रमहरू कार्यान्वयनमा प्रभावकारी भएका छन् या छैनन्?
यस्तो छ, जुन हामी जातीय विभेद अन्त्यका लागि बनाइरहेका कानुनहरू छन्, कार्यान्वयनका कुराहरू छन्, समाज 21-22 शताब्दीमा पुग्न लागिसक्यो, देशले पनि विभिन्न कालखण्डका आन्दोलन जनआन्दोलनहरू पार गरिसकिरहेको अवस्था छ, हामीले 63-64 जनयुद्ध पनि पार गरिसक्यौँ, हाम्रा विभिन्न शहीदहरूले आफ्ना हक र अधिकारका लागि आफ्नो शरीरलाई बलिदान दिइरहेको अवस्थाले विभिन्न परिवर्तनहरू को बावजुद विभिन्न कालखण्डको बावजुद केही न केही हाम्रो संविधानमा दलित अधिकारका लागि र मुलुकी ऐनमा पनि हाम्रा विभिन्न नीति नियम र कानुनहरू बनिरहेका छन्। समग्र कानुनहरूलाई हेर्दा मलाई कस्तो लाग्छ भने अझै पनि कानुनहरू त बनिरहेका छन् तर कार्यान्वयनको पाटामा चाहिँ अझै पनि पुग्न सकिरहेको अवस्था छैन र विभिन्न दोस्रो मुलुक तेस्रो मुलुक लगायत विश्वका विभिन्न राष्ट्रहरू मानवीय विकास सँगसँगै उनीहरूले विभिन्न खोज अनुसन्धान र आविष्कारको खोजीमा हिँडिरहेको छ भने विडम्बना हाम्रो देश अझै पनि मानिस भएर मानिस हौ मानव हौ भन्नको लागि पनि भनेर आफू स्थापित हुनको लागि लडाईँ लडिरहनु पर्ने अवस्था छ जसले गर्दा हामी अझै पनि त्यो अवस्थामा पुग्न सकिरहेका छैनौँ। देशको नयाँ संरचना सँगसँगै समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लिएर अगाडि बढिरहेको छ, विभिन्न तीनवटा तहका संरचनाहरू निर्माण भइरहेको छ। मलाई कस्तो लाग्छ भने हामी विभिन्न विकासका कामहरू गरिरहेका छौँ, विभिन्न नीति नियम कानुनहरू बनाइरहेका छौँ, यो जुन खालको बाटो बनाउने ठुला ठुला भवनहरू निर्माण गर्ने विभिन्न विकासका कुराहरू गर्दै गर्दा यतिले मात्र समाज सुखी र समृद्ध बन्न सक्दैन, देश सुखी बन्न सक्दैन। जब मानवीय विकास चेतनामा वृद्धि हुन्छ, मानवीय विकास हुन्छ, मानिस मानिस हो भनेर जबसम्म हामी टिक्न सक्छौँ र रहन सक्छौँ त्यो खालको वातावरण सिर्जना हुन्छ र सबै पाटोलाई एउटै स्टेपमा लगेर अगाडि बढ्न सक्यो भने मात्र त्यो सम्भावना हुन्छ। त्यो नहुनसम्म चाहिँ हामी अहिले पनि त्यही अवस्थामा हुने हो भने हाम्रा देशका सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पनि सफल हुन सक्दैनौँ र हामीले जुन लिएर बोकेर हिँडेको नारा पनि सफल हुन सक्दैन। त्यही सन्दर्भमा मैले के भन्छु भने यो कानुनहरू बनेको छ, विभिन्न कानुनहरू प्रचालन हुँदै गर्दा अझै पनि विभिन्न चुलो छोएको नाममा, विभिन्न एउटा वैवाहिक सम्बन्ध गाँसेको नाउँमा होस् वा एउटा प्रेम सम्बन्ध गाँसेको नाममा होस् अझै पनि कैयौँ हाम्रा दलित दाजुभाइ दिदीबहिनीहरूले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ। यो सन्दर्भमा हेर्दा यो कानुनले मात्रै हामीलाई अब पर्याप्त पुग्दैन, एउटा किताबी कानुनले मात्र हुँदैन, हामी चाहिँ त्यसलाई व्यवहारमा लागू गर्न सकेनौँ र जुन खालको कानुन बनेको छ त्यो कानुनलाई व्यवहारमा लिएर कार्यान्वयनको पक्षमा अगाडि बढ्न सकेनौँ भने देश अगाडि जाने होइन, परिवर्तन हुने होइन, यसले चाहिँ देशमा झन् विकराल अवस्था र एक अर्का बीचको द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ, त्यो कुरामा चाहिँ मध्यनजर गर्नुपर्छ जस्तो लाग्छ।
जनचेतनाको अभाव भन्दै गर्दा सरकारले आरक्षण लगायतका सुविधा दिँदा समेत के कुराको अभावले चेतना विकास हुन नसकेको होला?
यस्तो छ, जुन चेतनाको अभावको कुरा गर्दै गर्दा समाज परिवर्तनशील अगाडि बढिरहेको छ, सरकारले विभिन्न आरक्षणहरूको कुरा गरिरहेको छ, हामी जबसम्म अहिले कतियौँ वर्षसम्म कतियौँ शताब्दीसम्म हामी त्यो अवस्थामा गुज्रिन बाध्य भयो, केही समय हामी अहिले यो अवस्थामा आइपुग्दाखेरि विभिन्न आरक्षणहरूको व्यवस्था गरेको छ। आरक्षणहरूमा पनि कस्तो छ भने हामी जति आफ्नो क्षमता र बुद्धिले त्यो ठाउँमा पुग्न सके पनि विभिन्न त्यहाँभित्र पनि हुने कार्यक्रमहरू र त्यो भित्र पनि हुने कुराहरूले चाहिँ हामीलाई पहिल्यैको वातावरण सिर्जना गरिरहेको छ र त्यसलाई जुन पहिलाको समाज हो त्यसलाई माथि उकेस्न चाहिँ धेरै गाह्रो नै छ। त्यो गर्दा चाहिँ हामी यो मात्र जनचेतनाले मात्र अझै पनि हामी त्यति सक्षम र सबल बनेर अगाडि बढ्न नसकिरहेको अवस्था छ।
दलितहरूकै हक अधिकारका लागि विभिन्न सञ्जाल तथा आयोगहरू गठन भइसकेको अवस्थामा तपाईँ दलित सञ्जाल बागलुङको महासचिव हुनुभएको छ, तर हिजोका दिनमा दलित समुदायलाई भोट बैङ्कको रूपमा नेतृत्वले प्रयोग गरेको आरोप लागिरहँदा सञ्जालहरूले पनि दलितहरूको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेनन् भन्ने सुनिन्छ, तपाईँ के भन्नुहुन्छ?
धन्यवाद जुन प्रश्न गर्नुभयो। समग्र दलितको समस्याको कुरा गर्दै गर्दा म दलित समुदायकै जनप्रतिनिधि हुँदै गर्दा र यो जिल्ला समन्वय समितिको सदस्य हुँदै गर्दा पनि मलाई के लाग्थ्यो भने हामी दलितको जनप्रतिनिधि भएर अगाडि उभिँदै गर्दा हाम्रो पछिको समुदाय कहाँ छ, हामी एउटा व्यक्ति मात्र परिवर्तन हुँदैमा सबै सम्पूर्ण हाम्रो समुदाय परिवर्तन हुन्छ भन्न भन्न सकिदैन हामी यो अवस्थामा त यो समुदायमा एउटा नेतृत्व तहमा रहेर अगाडि बढ्दै गर्दा त हामी बीच विभिन्न विभेदहरू हुन्छन् हामीलाई विभिन्न बाहनामा परिचालन गर्न खोजिन्छ प्रयोग गर्न खोजिन्छ भने हाम्रो दूरदराजमा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको हालत कस्तो होला त्यसको लागि हामी परिवर्तन यो अवस्थामा हुँदै गर्दा हामीले विभिन्न कार्यक्रमहरू गर्न मन लाग्छ त्यही अनुसार परिवर्तनहरू गर्न मन लाग्छ आफ्ना आवाजहरू उठाउन मन लाग्छ र त्यो अवस्थामा चाहिँ मलाई अनुभव भएको कुरा चाहिँ एक्लै कुनै कुरा पनि सम्भव छैन रहेछ केही कुरा सम्भव हुनलाई र त्यसलाई परिवर्तन गर्दै अगाडि बढाउनको लागि हामीलाई सङ्गठन चाहिने रहेछ सङ्गठन सँगसँगै हामी सङ्घर्ष गर्दै गयो भने हाम्रा केही समस्याहरूलाई चाहिँ हल गर्न सकिने रहेछ जस्तो त्यो महसुस भयो र मैले पनि सँगसँगै हाम्रा गलकोट नगरपालिका लगायतका हाम्रा जिम्मेवार दलित समुदायको एउटा अगुवाई गर्दै हिँड्नुभएका व्यक्तित्वहरूसँग त्यो खालको छलफल भयो र हामी एउटा संयुक्त दलित सञ्जाल बागलुङको गठन गर्यौँ र सँगसँगै हामी म पनि त्यो यता आफ्नो जनप्रतिनिधि हुँदै गर्दा पनि म त्यो सञ्जालको चाहिँ गलकोट नगर कमिटीको सचिव महासचिव भएर अहिले कार्यक्रमहरू गरिरहेका छौँ र हामीले यसलाई हामी मात्र जुटेर र हामी मात्र उठेर हामी मात्र सक्षम भएर हुँदैन जब हाम्रो दूरदराजमा रहेका हाम्रा दलित दाजुभाइहरूले मुक्ति पाउनुहुन्छ जब त्यहाँसम्म चेतना पुग्छ तब मात्र हामी सक्षम बनिन्छ भनेर हामीले गलकोट नगरपालिकाको 11 वडामा हाम्रो सञ्जाललाई परिचालन गरिरहेको अवस्था छ र विभिन्न कार्यक्रमहरू पनि गरिरहेको अवस्था छ त्यो सबैलाई अवगत नै छ सँगसँगै हामी यो कार्यक्रम सँगसँगै हामीले सम्पूर्ण दलितका समस्याहरूलाई अगाडि बढाउँदै हाम्रा अबका आवश्यकताहरू के हो हामी कसरी परिवर्तन हुन सकिन्छ हाम्रो मुख्य एजेन्डा के हो हामी कसरी अगाडि बढ्ने र विगतका दिनहरूमा जस्तै हामी गैर दलितसँग परिचालित भएर एउटा भोटरको रूपमा एउटा पुच्छरको रूपमा मात्र रहने कि हामी पनि नेतृत्व तहमा गएर आफ्ना हक र अधिकारको लागि लड्न सक्ने र हाम्रो आफ्नो अस्तित्व कायम गर्न सक्ने भन्ने कुरामा चाहिँ हामी छलफल गर्दै त्यो खालको वातावरण सिर्जना गर्न लागिरहेका छौँ हेरौँ अब कतिसम्म सफल बन्न सकिन्छ
संयुक्त दलित सञ्जालले अहिले कस्ता खालका कार्यक्रमहरू सञ्चालन गरेको छ
धन्यवाद हामी संयुक्त दलित सञ्जाल गलकोट नगर कमिटी विशेष गरी विभिन्न यो गलकोट नगरपालिकाको 11 वडामा हामी कमिटी फर्मेसन गरिसके पछाडि एउटा चेतनामूलक कार्यक्रम जस्तै अब हाम्रो दलितका हक अधिकारका लागि हाम्रा विशेष गरी त हाम्रा समस्या के हुन् सवाल के हो र हामीले यसलाई कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा एकचोटि हामी त्यो खालको अन्तर्क्रिया गर्यौँ र नगर स्तरका विभिन्न सानातिना कार्यक्रमहरू त छुट्टै नै भए त्यही अनुसार हामी सम्पूर्ण यो संयुक्त दलित सञ्जालकै नेतृत्वमा हामी सामाजिक विकास मन्त्रालय अन्तर्गतको कार्यक्रम जुन छ मुस्ताङ लेटेको कार्यक्रम छ त्यसलाई चाहिँ हामी विभिन्न 4 ट्रेनिङहरू चलाइरहेको अवस्था थियो त्यो ट्रेनिङ चाहिँ अहिले लकडाउनको कारणले गर्दा केही समयको लागि स्थगित भइरहेको छ र त्यसलाई चाहिँ हामी फेरि सञ्चालन गर्दैछौँ त्यसै गरी हाम्रा योभन्दा पहिला केही समय अहिले जेठ 10 जुन रुकुमको जाजरकोटमा घटिरहेको एउटा दर्दनाक घटना छ त्यो घटनाको विषयलाई लिएर पनि हामी नगरपालिकासँग कोर्डिनेसन गर्दै एउटा ज्ञापन पत्र ध्यान आकर्षण पत्र बुझाउनेदेखि लिएर विभिन्न चरणबद्ध रूपमा आफ्ना भनाइहरू आफ्ना उसहरू अगाडि बढाइरहेको अवस्था छ
विभिन्न सञ्जालहरूले गरेका कार्यक्रमको प्रभावकारिताबारे स्वयं दलित समुदाय बेखबर बन्नुको कारण के हो
यस्तो छ यो सन्दर्भमा चाहिँ मैले के भन्छु भने सञ्जालहरू धेरै उम्रे होइन धेरै सञ्जालहरू भए अहिले पनि प्रत्येक वडामा हेर्ने हो भने विभिन्न नाममा सञ्जालहरू छन् र हाम्रै गलकोट नगरपालिकाभित्र नि विभिन्न सञ्जालहरू छन् कस्तो भयो भने सञ्जालहरू केन्द्रीकृत भयो जस्तो केन्द्रीकृत भनेको गलकोट नगरपालिका स्तरको सञ्जालहरू एउटा गलकोट नगरपालिकामा मात्रै केन्द्रित भयो त्यो गलकोट नगरपालिकाको 11 वडामा पुग्न सकेन मानौ 10 वडामा पुग्न सकेन 5 वडामा पुग्न सकेन र त्यहाँका व्यक्तिहरू त्यसमा सक्रिय रूपमा अगाडि बढ्न सकेनन् र त्यसमा ध्यान दिन सकेन त्यो पनि एउटा सञ्जालको पनि कमी कमजोरी हो र त्यो खालको वातावरण सिर्जना भएको कारणले गर्दा
दलित अधिकारका लागि गठन भएका सञ्जालहरू दलित अधिकार भन्दा राजनीतिक संगठनको इकाइको रूपमा काम गर्न थालेको परिप्रेक्ष्यमा दलितका साझा अधिकार सुनिश्चित हुने आधारहरू के छन्
जुन प्रश्न गर्नुभयो दलित अधिकारका लागि गठन भएका संस्थाहरू मलाई के लाग्छ भने हो अहिलेको परिवेशमा विभिन्न कालखण्ड सँगसँगै अहिलेको परिवेशमा पनि यो या त्यो तरिकाले सबै कुरामा राजनीतिक त्यो देखिन्छ नदेखिने पनि होइन र मलाई के लाग्छ भने हामी राजनीतिक धारभन्दा माथि उठेर विशुद्ध दलितका हक र अधिकार र विशुद्ध दलितका साझा सवाल र समस्याहरू के हुन् र त्यसलाई हामीले कसरी यकिन गर्दै कसरी त्यसलाई क्रमबद्ध रूपमा हामीले अगाडि बढाउन सक्यौँ र त्यो खालको हामीले समस्याहरूलाई पनि हाम्रो राजनीतिक दल होस् विभिन्न ठाउँमा त्यही अनुसार हामीले क्रमबद्ध रूपमा अगाडि बढाउन सक्यो भने पक्कै पनि त्यसमा केही न केही सफलता हात पारिन्छ जस्तो लाग्छ मलाई
अधिकार स्थापितका लागि एकताबद्ध हुनु राम्रो भए पनि अधिकारको नाममा राजनीति गर्नुले समुदायमा कस्तो प्रभाव पार्दछ
जुन प्रश्न गर्नु गर्नुभयो त्यो प्रश्न एकदमै जायज छ। हामी अधिकारका नाममा राजनीति गर्ने हो भने मानौ हाम्रो दलित समुदायभित्र पनि विभिन्न राजनीतिक दलहरूमा आस्था राख्ने व्यक्तिहरू हुन्छौँ। एउटा राजनीतिक दलको आस्थाले हामी भित्रकै एकतालाई छुट्याउँछ, टुक्र्याउँछ विभिन्न बाहनामा, र त्यो हामी भित्रै द्वन्द्व बनायो भने त्यसले चाहिँ हामी एकरूप भएर एकताबद्ध भएर अगाडि बढ्न सक्दैनौँ र हाम्रा समस्या पनि समाधान हुन सक्दैन। त्यसको लागि हामी सधैँ एक भएर हाम्रो राजनीतिक दल र हाम्रा राजनीतिक आस्था भन्दा माथि उठेर हाम्रो समस्यालाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ मलाई।
गलकोटमा कतिवटा संस्थाहरू छन् दलित अधिकारको लागि?
धन्यवाद। गलकोट नगरपालिकाकै हकमा नगर स्तरकै संस्था भन्ने हो भने त हामी घुम्टे दलित सञ्जाल अहिलेभन्दा धेरै वर्ष पहिला गठन भइसकेको संस्था हो र विभिन्न कालखण्डमा धेरै कामहरू पनि गरिसकेको छ र अहिले चाहिँ जुन पहिलेको समयभन्दा अहिले केही आफ्ना कामहरूलाई अगाडि बढाउने कुरामा चाहिँ छ र त्यस सँगसँगै संयुक्त दलित सञ्जाल बागलुङ र त्यसको शाखाको रूपमा हामी संयुक्त दलित सञ्जाल गलकोट नगर कमिटी छ र वडा स्तरका त विभिन्न संस्थाहरू विभिन्न सञ्जालहरू प्रत्येक वडामा नै छन्। एउटा आधिकारिक रूपमा कुनै दर्ता संस्था नै छन् भने कुनै दर्ता नभएको संस्थाहरू पनि छ र थुप्रै संस्थाहरू छ त्यो हिसाबमा, तर गलकोट नगरपालिकाकै हकमा चाहिँ अहिले दुईवटा।
राजनीति र सामाजिक हिसाबले नगरमै सातवटा हुन् भनिन्छ हो,
त्यो विषयमा चाहिँ मलाई कस्तो लाग्छ भने सामाजिक र राजनीतिक हिसाबले त्यो आफ्नो आफ्नो ठाउँमा होला होइन, त्यो खालको संस्थाहरू स्थापना भएको छ र मैले के भन्छु भने विशेष गरी अहिले काममा अगाडि बढिरहेको संस्था भनेको संयुक्त दलित सञ्जाल र घुम्टे दलित सञ्जालले विशेष गरी काम गरिरहेको संस्था र विभिन्न वडाको त छुट्टै भयो, र राजनीतिक हिसाबले र सामाजिक हिसाबले त्यो खालको संस्था सातवटा संस्था भयो भने मेरो विचारमा के लाग्छ भने हामी एउटै मुद्दा एउटै समस्या र एउटै लाइनमा हिँड्ने व्यक्तिहरू भइसके पछाडि समुदाय भइसकेपछि विभिन्न नामको संस्थाहरू मात्र गठन गरेर त्यसलाई टिटर बितर पारेर हामीमै बीचमै विवाद ल्याउनु भन्दा एउटै समस्या र एउटै बाटोको लागि अगाडि बढिरहेका एउटै उद्देश्य बोकेर हिँडिरहेका व्यक्तिहरू एकै ठाउँमा एउटै पाटोमा एउटै घेराभित्र बसेर एउटै छाताभित्र बसेर काम गर्न सक्यो भने चाहिँ त्यसले सफलता हात पार्न सकिन्छ।
समानताको बहस चलिरहँदा दलित समुदाय भित्रै किन विभेद अन्त्य हुन नसकेको?
हामी अहिले गैर दलितसँग समानताको लागि अधिकार खोजिरहेका छौँ, लडिरहेका छौँ र पनि हामी बीचभित्रै जुन खालको विभेद छ हामीले पनि भनिरहेका छौँ। यो संयुक्त दलित सञ्जाल गलकोट नगर कमिटीमा सचिव हुँदै गर्दा हाम्रो एउटा एजेन्डाको रूपमा पनि रहेको छ, हामी भित्रै भएको विभेदलाई पहिले अन्त्य गर्नुपर्छ। दलित भित्रैकै विभेदलाई हामी अन्त्य गर्न सक्यौँ भने हामी बल्ल गैर दलितसँगको विभेदलाई हामी अन्त्य गर्नको लागि तयार हुन सक्छौँ। त्यसको लागि पहिले नै देखि मैले अघि नै भनिसकेँ, हामी भित्र बसेको जुन पहिलेदेखि नै जडगारिसकेको चेतना हो सचेतनाको कमीकै कारण हो र त्यो पहिलाको तुलनात्मक हिसाबमा त अहिले धेरै कमी भइसकेको अवस्था छ र त्यो अवस्थाले गर्दा समय सँगसँगै यो पनि परिवर्तन हुन्छ र यसलाई पनि परिवर्तन गर्नुपर्ने हाम्रो पहिलो एजेन्डा रहन्छ।
संविधानले स्थानीय तहको प्रत्येक ओडामा एकजना दलित महिला अनिवार्य गरेको छ। सङ्घ र प्रदेशमा समेत आरक्षण रहे पनि दलित समुदायले आफ्ना प्रतिनिधिबाट अपेक्षाकृत उपलब्धि नपाएको महसुस गर्नुको कारण के हो?
धन्यवाद। जुन खालको प्रश्न सोध्नुभयो समय सान्दर्भिक र अहिले भइरहेको कुरा हो। यो विषयमा मैले के भन्छु भने देश नयाँ संरचना सँगसँगै दलितको हक अधिकारको कुरा गर्दै गर्दा देशले पनि एउटा आरक्षणको रूपमा अहिले सबै स्थानीय तहहरूमा प्रदेश र केन्द्रमा एउटा दलितहरूको पनि प्रतिनिधित्व बनाइरहेको अवस्था छ र विशेष गरी प्रत्येक वडाहरूमा पनि दलित महिला सदस्यहरू हुनुहुन्छ। यो विकासको क्रमलाई अगाडि बढाउँदै जाँदा के छ भने हामी पहिल्यैबाट त्यो राजनीतिक क्षेत्रमा कोही नघुसिसकेको पनि अवस्था छ होइन, विकास गर्नलाई विभिन्न माध्यमहरू छ र यो नगरभित्रै पनि त्यो खालको कार्यक्रमहरू बनाउँदै जाँदा त्यो लक्ष्य अनुरूप कार्यक्रमहरू कोही नभइसकेको अवस्था पनि छ र कुनै हुँदै गर्दा पनि त्यो कार्यान्वयन गर्न नसकिरहेको अवस्था छ र यसलाई परिवर्तन गर्दै जाँदा धेरै शताब्दी धेरै समय पहिलेदेखि भइरहेको त्यो कुरालाई हामी झट्टै परिवर्तन गर्न पनि गाह्रो छ र बिस्तारै बिस्तारै यसलाई परिवर्तनको चरणमा लैजानुपर्छ र केही रूपमा हाम्रा दलितभित्र रहेका व्यवसायहरू लगायत हाम्रा खानपान हिन्डुल बसाई सबै कुराहरूलाई व्यवस्थित गर्नको लागि केही मात्रामा चाहिँ कार्यक्रम भएको छ र जति जनअपेक्षित हो त्यो चाहिँ गर्न नसकिरहेको अवस्था छ।
आगामी दिनमा दलित समुदायको सबै हिसाबले कस्ता कार्यक्रम सञ्चालन गर्न सकेमा समान अवस्थामा निर्माण गर्न सकिन्छ?
आगामी दिनहरूको दलित समुदायको कुराहरू गर्दै गर्दा जुन समय परिवर्तन सँगसँगै हाम्रा दलित समुदायको व्यक्तित्वहरूमा के छ भने हामी धेरै पहिलेदेखि नै अरूकोमा आत्मनिर्भर हुने जस्तै गैर दलितहरूको सँग आत्मनिर्भर हुने म यसो हेर्दै गर्छु। हेर्दै गर्दा पनि हाम्रो पहिलाकै बसाई र हाम्रा बासस्थानहरू र दलितहरूको त्यो बसाई व्यवस्थापनहरू हेर्दै गर्छु जहाँ खेतीयोग्य जमिनहरू कम छ अनि जहाँ त्यो वातावरणीय हिसाबले पनि अलि फरक छ त्यो ठाउँमा चाहिँ हाम्रो दलितहरूको बस्ती छ र विभिन्न फाँटहरूमा राम्रो राम्रो खेतीयोग्य जमिनहरूमा पहिल्यैदेखि गैर दलितहरूको बस्ती बस्दै आइरहेको छ र पहिल्यैदेखि नै एउटा शिक्षाबाट वञ्चित भइरहेकोदेखि लिएर विभिन्न अवसरबाट वञ्चित भइरहँदा अहिले चाहिँ हामी झ्यापै गैर दलितसँग एउटै समान अवस्थामा आउनको लागि हामी धेरै सङ्घर्ष गर्नुपर्छ किनकि पहिल्यैबाट हाम्रो त्यो भयो हामी त्यही अनुसारको शिक्षा हासिल गर्न सकेनौँ त्यही अनुसारको हामीले आर्थिक रूपमा हामी सक्षम र सबल बन्न सकेनौँ र त्यो नसक्दा हामी अहिले धेरै सङ्घर्ष सँगसँगै हाम्रो दलित समुदायको पनि केही व्यक्तिहरू त्यो ठाउँमा हुनुहुन्छ त्यतिसम्म सफल हुनु भएको छ र सबैलाई एउटै स्टेपमा लैजानको लागि अझै पनि दलित समुदायका समस्याहरू के हुन् र हाम्रो समाजलाई समान रूपले अगाडि बढाउनको लागि कुन वर्गलाई हामी माथि उठाउन पर्छ र कस्ता कस्ता कार्यक्रम राख्नुपर्छ भनेर एउटा नगरले त्यो खालको प्रपोजल बनाउँदै र हाम्रा यो सुखी नेपाली र समृद्ध नेपालका जुन एउटा नारालाई समृद्ध बनाउनको लागि त्यो खालको योजना र यो पिछडिएको वर्ग सँगसँगै गरिब र यहाँको दलित र सबै अवस्थालाई समान रूपले लैजानको लागि त्यही अनुसारको व्यवस्थालाई गर्दै अगाडि बढ्न सक्यो भने मात्र हामी सफल बन्न सकिन्छ।
अन्त्यमा रेडियो कार्यक्रम परिवर्तनका आवाज सुनेर बसिरहनु भएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
सर्वप्रथम त म यो गलकोट एफएमलाई विशेष आभार प्रकट गर्न चाहन्छु किनकि परिवर्तनका आवाज मार्फत यो जनप्रतिनिधि भइसके पछाडि र विभिन्न सञ्जालहरूमा काम गर्दै गर्दा आफ्ना मनमा लागेका केही कुराहरू र केही आफ्ना भनाइहरू एउटा राख्ने अवसर दिनुभयो र सँगसँगै मैले यो जुन परिवर्तनका आवाज सुनेर बस्नुभएका सम्पूर्ण समुदायहरूलाई के भन्न चाहन्छु भने परिवर्तन गर्नु छ सुरुवात आफै गर्नु छ भने जस्तै हामी परिवर्तनको पाटोमा छौँ सुखी नेपाली समृद्ध नेपालको परिकल्पना हामी पनि गरेर बसिरहेका अवस्थामा हामी आफ्नो व्यक्तिगत स्वार्थ भन्दा जुन पुराना त्यो जुन खालको हाम्रो दिमागमा घुसिरहेको एउटा त्यो भाइरस छ जुन खालको जडा छ त्योभन्दा माथि उठेर हामी यो समाजलाई परिवर्तन गर्नको लागि दलित समुदाय पनि त्यही अनुसार अगाडि बढ्नुपर्छ र आफ्ना विभिन्न हिँडडुल खाने बस्नेदेखि लिएर आफ्ना विभिन्न क्रियाकलापहरूलाई पनि परिवर्तन गर्दै हामी शिक्षालाई विशेष जोड दिँदै हामी जति शिक्षामा जोडिन सक्छौँ त्यति हामी केही न केही बुझ्ने अवसर पाउँछौँ र अवसरको पनि एउटा हात पार्न सक्छौँ र सम्पूर्ण सुनेर बस्नु भएको गैर दलित व्यक्तित्वहरूलाई नै म के भन्न चाहन्छु भने समाज परिवर्तन सँगसँगै जबसम्म हामी मानवीय विकास हुन सक्दैन समय आधुनिक तर्फ घर्किरहेको अवस्थामा हाम्रो समुदाय र हाम्रो व्यवहारलाई पनि आधुनिक तर्फ लैजान सकिँदैन तबसम्म हामी सफल हुन सकिँदैन भन्ने कुराहरू म राख्न चाहन्छु।
हस् त परिवर्तन संवादका लागि समय दिनुभयो समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
हवस् त यो परिवर्तन संवाद प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-442-043 फोन गरी प्रतिक्रिया दिन यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विकपनी आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। नमस्कार।